इस बारे में ख़ास तौर पर यह सूरत की रोशनी में क्या सीखा? पारा कैसे शुरू हुआ था? सूरत बनी इसराइल थी। बनी इसराइल कौन थे? अपने वक्त के चुने हुए लोग थे, अपने दौर के मुसलमान थे। 250 साल यानी 250 कह लें साल तक इंसानों की रहनुमाई के लिए इनको चुना गया। सबसे ज़्यादा अंबिया कराम इन्हीं के पास आए। हज़रत ईसा इनके आखिरी नबी थे। हज़रत ईसा की आमद तक ये अपनी किताबों के बारे में सब कुछ भूल चुके थे। 100 साल बाद किसी ने अपने हाफ़िज़े से तौरात को जमा किया। अल्लाह ने अपने आखिरी नबी हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को भेजा कि जो काम वो नहीं कर सके वो आप कीजिए। फिर क्या हुआ? अल्लाह के नबी ने दावत हक दी, लोगों ने बहुत ज़्यादा मुखालफत की। ये भी हुआ, हर दौर की बात है कि हक की मुखालफत बहुत होती है, लेकिन एक बात याद रखे, हक कभी मिटा नहीं। तुन दिए बादे मुखालिफ से ना घबरा के ए उकाब, ये तो चलती है तुझे ऊंचा उड़ाने के लिए। ये लाजमी बात है कि हक के रास्ते में आंधियां तूफान भी चलते हैं, लेकिन हक का पौधा कभी उखड़ा नहीं है अपनी जगह से। अल्लाह ताला ने अपने नबी को आने वाले हालात के फितनों के लिए ज़हनी तौर पे तैयार किया। आपकी प्यारी बीवी और आपके चचा का इंतकाल हो गया। तारीख इस साल को आमुल हुज़न के नाम से याद रखती है। आपको बैतुल मक़दस ले जाया गया। इस सफ़र को असरा कहते हैं। बैतुल मक़दस से आसमानों पर गए, ये मेराज का सफ़र था। फिर आयत 2 से चंद अगली आयात में बनी इसराइल की तारीख बयान की गई। आयत 7 और 8 में अल्लाह का बंदे के साथ मामला बंदे के मामले की तरह होता है, अच्छा करेगा अच्छा मिलेगा, बुरा करेगा तो बुरा मिलेगा। फिर आयत 11 में हमने देखा शर क्या है, इंसान की ज़ुबान से गलत बातें बाज़ दफ़ा उसी के हक में बददुआ बन जाती हैं, और इंसान कैसे अपने लिए खैर की बजाय शर मांग लेता है। और फिर आयत 10 में हमने देखा था पीछे कि कुरान सीधी राह दिखाता है। अक़वम, ख़ुद को चेक करें, जब कोई मुझे गुस्सा दिलाता है तो मेरा रवैया क्या होता है? बाज़ लोग अपना गुस्सा जो होता है ना उसको बुरा नहीं कहते, कहते उसने दिलाया था, उन्होंने माचिस दिखाई और आप जल पड़े, तो ये अच्छी बात नहीं है। फिर इसी तरह आयत 15 में देखिए, जिस बंदे को ये आयत समझ आ जाए वो कामयाब हो जाएगा। क्या? अगर मैंने अल्लाह के हुक्मों को माना तो मुझे ही फ़ायदा होगा, इसके बरक्स जो भटक गया उसके अपने ही खिलाफ पड़ेगा उसका भटकना। फिर आयत 19 और 20 की सूरत में अपने आप को चेक करें, क्या मैं आखिरत के लिए इतनी ही कोशिश करती हूँ जितनी करनी चाहिए? और अल्लाह के नबी की हदीस जो हमने पढ़ी थी कि जो अल्लाह की तरफ आता है उसको आखिरत भी मिलेगी, दिल का इत्मीनान और खुशियाँ भी मिलेंगी। फिर उसके बाद आयत 23 से 25 में हमने अल्लाह ताला के हक को देखा और माँ बाप के सामने बैठने के आदाब और बोलने का तरीका सीखा। आयत 26 और 27 में रिश्तेदारों को हक देने की बात की गई। आयात की चेक लिस्टें अगर देखें, क्या मैं रिश्तेदारों को इनका हक देती हूँ? क्या मैं फजूल खर्च तो नहीं? क्या मुझे ख़रीदारी का जुनून तक तो नहीं? आयत 32 में एक और फितना है, ज़िना का। आयत 36 में बदगुमानियों से रोका गया। मुहासबा करते हैं, क्या मैं दूसरों के मामलात की टो तो नहीं लेती? क्या मैं दूसरों की छुपी हुई चीज़ों को खोलने के दर पे तो नहीं होती? क्या मैं दूसरों से बदगुमान तो नहीं? क्या मैं अपनी आंखों और ज़ुबान का हिसाब देने के लिए तैयार हूँ? और आयत 60 में फितना था शक का। शक दिल में आता है ना तो बंदा अच्छी से अच्छी चीज़ छोड़ देता है। अल्लाह हमें कभी इस कुरान सुन्नत पे शक न करने दे। आयत 61 में फरिश्तों की आजमाइश है कि वो आदम को सजदा करते हैं कि नहीं। आयत 62 से 64 में मुहासबे के नुकात थे, मेरे माल का कितना हिस्सा शैतानी साजो सामान में सर्फ होता है, मेरी औलाद की तरबियत में कितनी चीज़ें ऐसी हैं जिनसे वो शैतान का तर निवाला बन सकते हैं, क्या मैं शैतान की आवाज़ों के फितने में तो नहीं आ रही। और आयत 66 में शैतान से बचने का एक ही तरीका के रब का यकीन कर लो। आयत 78 में मुहासबे के नुक्ते हैं, क्या फजर के बाद थोड़ा ही सही लेकिन कुरान पढ़ती हूँ। آیت 82 اللہ تعالیٰ بیان کر رہا ہے کہ قرآن کچھ دلوں کو نرم کرتا ہے اور کچھ زیادہ سخت ہو جاتے ہیں. آیت 90 سے 94، اتنا پیارا کلام نازل ہونے کے باوجود کفار مکہ نبی سے معجزے کی فرمائش کر رہے تھے. اور اسی طرح پھر سورت کے اینڈ کی طرف چلیں تو آیت 107 سے 109، محاسبہ کیا ہے؟ کیا قرآن پڑھتے ہوئے میرے اوپر خشوع طاری ہوتا ہے؟ اور آخری آیت میں الحمدللہ بھی ہے اور اللہ اکبر بھی ہے، اور اس کو آیت عزت کہتے ہیں. پھر سورہ کہف شروع ہوئی جس کی ابتدائی 10 آیتیں فتنہ دجال سے بچنے کے لیے ہیں. ہر جمعے کو اس سورت کو پڑھنے کی فضیلت ہے. ایک جمعے سے دوسرے جمعے تک نور کا وعدہ. اس سورت کا موضوع مادہ پرست سوچ کا رد کیسے کیا جائے. پہلی اور دوسری آیات سے پتہ چلتا ہے کہ فتنوں کے مواقع پہ اگر راہ نجات ہے تو وہ کتاب ہے. آیت 6 میں اللہ کے نبی کی تڑپ کا ذکر ہے. آیت 6 اور 7 میں اللہ تعالیٰ انسانوں کو بتاتا ہے کہ دنیا میں ہر چیز امتحان کا ایک پرچہ ہے. آیت 9 میں غار والوں کا قصہ ہے، اصحاب کہف. اور آیت 24 محاسبے کا نقطہ، کیا میں کوئی کام کرنے کے وقت انشاءاللہ کہتی ہوں؟ اور آیت 28 اپنی صحبت کو چیک کریں کہ میرا کن لوگوں میں زیادہ اٹھنا بیٹھنا ہے. آیت 32 سے اگلی چند آیات میں مال کا فتنہ ہے. اور 45 میں اللہ نے اس حقیقت کو سمجھایا کہ مال ہے کیا. اور پھر اگلی آیات میں باقیات الصالحات کی بات ہے. محاسبے کا نقطہ، کیا میں اپنے مال اور اولاد کو باقیات الصالحات بنا چکی یا ارادہ کر لیا؟ پھر آیت 47 سے اگلی چند آیتوں میں قیامت کے مناظر ہیں. آیت 60 میں وہ واقعہ شروع ہوتا ہے جو اگلے پارے میں جاری رہے گا، اور یہ علم کا فتنہ ہے. آپ دیکھیے کہ نٹ شیل ایک پارا پورے کا پورا آپ کے سامنے چند سلائڈس کی صورت میں آتا ہے. ہر پارے میں سے کچھ چیزیں یاد رکھنے کی جو کہ بر موقع کام آ جائیں، کیونکہ ایک ہی تھیلے میں سب کچھ پڑا ہو تو چیز نظر نہیں آتی. تو چند چیزیں نوٹ کیجئے جو پارے میں ہی ہم نے پڑھی ہیں، لیکن اس کو ہم اپنے لیے انشاءاللہ تعالیٰ سے الگ لکھیں گے تاکہ کل ہم اس کو یاد بھی رکھ سکیں. تو پہلی چیز، آخرت کے لیے ادھوری کوششوں سے جنت نہیں ملے گی. جیسے آدھے نوٹ سے چیز نہیں ملتی. آپ 100 کے نوٹ کے 2 ٹکڑے کریں اور دکان پہ لے جائیں، کہنا یہ لو 50 کی یہ کر دو، 50 اس کو گن لو، کوئی مانے گا؟ تو ادھورے نوٹ سے گروسری نہیں ملتی، تو ادھوری کوششوں سے جنت کیسے ملے گی؟ پھر نیکسٹ جم دیکھیے، جتنا دنیا کے پیچھے بھاگتے ہیں اتنا ہی وہ ہم سے دور بھاگتی ہے. بچے کو بھی اب زیادہ چپکائیں نا تو وہ چڑھتا ہے، اور اگر آپ کچھ نہ کریں تو آ کے آپ کی گود میں بیٹھ جاتا ہے. تتلی بھی یہی کرتی ہے. تو بہت زیادہ دنیا کے پیچھے نہیں بھاگنا. والدین کے سامنے کیسے بیٹھنا چاہیے اور میں کیسے بیٹھتی ہوں، یہ نقطہ یاد رکھیے. اللہ نے اگر صحت اور قابلیت دی ہے تو اسلام کی خاطر زیادہ بچے پیدا کرنے ہیں. پھر نیکسٹ کیا ہے، موسیقی جس سے شیطان بندے پر کام کرتا ہے اس فتنے سے بچنا ہے. اندھے پن کے معاشرے کو فالو نہیں کرنا، یعنی بلائنڈلی فالو نہیں کرنا رسم و رواج کو. ساری چیزوں سے دل پاک کریں گے تو کتاب دل میں آئے گی. اچھے حکمران اللہ کی رضا مندی کی علامت ہیں، ظالم حکمران اللہ کی ناراضگی کی علامت ہیں. اور پھر سورت کہف کی شروع کی 10 آیتوں کو یاد کرنا انشاءاللہ، تاکہ فتنہ دجال سے بچ سکیں. فتنوں کے موقع پہ راہ نجات اور روح کی زندگی کیا ہے؟ سب بولیں قرآن. کیا قرآن. پھر بولیں قرآن. کون سا قرآن؟ جو اس وقت آپ کے سامنے ہے. جب اللہ کے راستے میں کوئی بھی معاون نہ ہو تو اللہ خود ہی نبی صلی اللہ علیہ وسلم نے اپنی قبر مبارک پر مزار بنوانے سے ہر بستی جو تباہ ہوئی انہوں نے حق بات کی طرف بلانے والوں کی بات کی قدر نہ کی. فتنے کے معنی ہیں آزمائش، آفت، ہنگامہ، دکھ دینا اور تختہ مشک بنانا. فتنہ فساد کے معنی میں بھی استعمال ہوتا ہے. شرک کو بھی فتنہ اسی لیے کہا جاتا ہے کہ اس سے بڑھ کر کوئی اور آزمائش کی چیز نہیں کہ جس سے اللہ کا عذاب آ جائے. فتنوں کے موقع پر نجات قرآن میں ہے, اور اس بارے میں بہت پیاری دعائیں تھیں جس میں بڑی پیاری دعا پڑھیے, اور رب ارحمھما کما ربیانی صغیرا, رب ادخلنی مدخل صدق واخرجنی مخرج صدق واجعل لی من لدنک سلطانا نصیرا. سوال کیا ہے اس بارے میں سے ہمارے لیے؟ آج کے دور کے تین بڑے فتنے اور ان کا صد باب تحریر کریں. سوچیں ذرا 15 یا 18 فتنوں میں سے آپ کو کون سے اپنے لیے اہم لگے, اس کے بارے میں آپ نے انشاءاللہ لکھنا ہے. اللہ تعالیٰ سے عمل کی توفیق مانگتے ہیں, اللہ تعالیٰ توفیق دے. یہاں پہ ہمارا 15واں پارہ پورا ہوتا ہے. اللہ تعالیٰ آپ کے علم فہم میں برکت دے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک.